इसके बाद फिर तीसरा दर्जा है वही था इज़ल क़ुरबा। हालांकि आप देखिए ये पहले दर्जों में सारी कराबतदारियाँ तो चल रही हैं, लेकिन नहीं, कहा अब इससे बढ़ के रिश्तेदारों को दो। गैरों के साथ तो मामला करना बड़ा आसान होता है, दोस्तों के साथ दोस्तियां, दावतें, खाने पीने। गम पड़ता है जब कोई रिश्तेदार घर में आ रहा हो, और गम पड़ता है जब कोई ससुराल का आ रहा हो कि हाँ इनको भी पूछेंगे। तो रिश्तेदारों का यहाँ एक अलग हिस्सा कर दिया। आपको तक कि कुरान पाक में 11 आयतें हैं जो सिलाए रहमी के बारे में हमें नसीहत करती हैं, और ये इतना बड़ा अमल है कि अल्लाह के नबी ने फरमाया कि मेरे पास जिब्राइल आए और मुझे हमसायों के हकूक बता रहे थे। मुझे ऐसे लगने लगा कि गोया के सारे हकी हमसायों के। लेकिन आपको पता है कि सूरत निसा में हम पढ़ चुके कि जब हमसाया रिश्तेदार भी हो तो उसका कितना हक होता है। तो जितनी जिंदगी नेचुरल होगी उतना आप ये सब कुछ करके आसानियों के साथ पहुंचेंगे, और इंशाल्लाह आप देखेंगे कि इससे आपकी जिंदगी खूबसूरत होगी। गोया कि आप कह लीजिए कि शुरू में तीन करने के वो काम दे दिए कि जिसके बाद एक ग्राउंड बन जाती है, एक घर होम स्वीट होम बनने में तैयार हो जाता है। और इस तरह से फिर इंसान ये जब मामले करता है, वन साइडेड मोहब्बत, लव एट वन साइडेड, किसी से ना पूछे लोग आपसे क्या करते हैं। बचपन से आप अपने बच्चों को ये तरबियत दें, मोहसिन बनना है, तुमने देना है, तुम अपर हैंड बनोगे, तुम अपनी चीजें करो, दूसरों के साथ शेयर करो। आप देखेंगे कि उसके साथ ही आपके बच्चों के अंदर खूबसूरत तरीका आ जाएगा, और जिस माँ के पेट से वो बच्चा निकले कि जो खुद अमल वाली हो, तो फिर याद रखिए कि इन्नल्लाह युहिब्बुल मुहसिनीन, देने वाले। कायनात पूरी दे रही है, शैतान मक्खी आपको दे रही है, जानवर आपको दे रहे हैं, हवाएं आपको दे रही हैं, दरख्त आपको दे रहे हैं, ये सब काम करते जाएंगे। तो फिर आप जब अल्लाह के रास्ते में अपने माल देंगे, फिर इसके बाद तीन चीजों से मना है, और उसमें पहली चीज क्या है, यनहा अनिल मुनकर। पहली चीज है मुनकर। लफ्ज मुनकर देखिए, नकीरा से, इनकार, हर वो चीज जिसका फितरत इनकार करे। इसका ऑपोजिट क्या है, मारूफ। हम पढ़ते ना या मरून बिल मारूफ और यनहोन अनिल मुनकर। मुनकर क्या है, नकीरा से, इनकार करने वाला। मारूफ क्या होता है, सोचिए, उर्फ, जानी पहचानी चीज। तो मुनकर क्या है, लिख लीजिए, नॉट एक्सेप्टेबल। मुनकर वो चीज है जिसका इंसान की अकल भी इनकार करती है, फितरत भी इनकार करती है, और सोसाइटी भी इनकार करती है, और ऑब्वियसली इस्लाम भी उसका इनकार करता है। बस आप देखिए, सूद क्या है, ये मुनकर है, कोई सूद को पसंद नहीं करता। झूठ बोलना क्या है, मुनकर है। जिस जगह मुनकर आ जाएगा वहां कभी भी मोहब्बत नहीं होगी। किसी का हक मारना क्या है, मुनकर। दूसरे की भी जगह साथ थोड़ी लेके अपनी गाड़ी वहां चौड़ी करके खड़ी कर लेना, ये क्या है, कोई पसंद करता है। इधर मुनकर को समझना तो बस एक छोटा सा हिसाब समझ लीजिए कि जो चीज आप अपने लिए नहीं पसंद करते वो आप दूसरे के लिए भी ना पसंद करें। मोमिन की तो पहचान ये, इसमें रवैये भी हैं। आप नहीं चाहते दूसरे आपकी चुगली करें, आप भी ना करें, ये मुनकर है। गीबत, ताना, इल्जाम, मुनकर है। ये सब कुछ मुनकर है, इससे अपने आप को रोकना है। और जब हम ऐसे बन जाते हैं तो आप यकीन करें कि फिर दुनिया में अमन और सुकून आता है। दरख्त किसी की गीबत नहीं करते, इसीलिए दरख्तों के पास जाके बहुत मजा आता है। पहाड़ किसी की चुगलियां नहीं खाते, तो पहाड़ों में जाके मजा आता है। हवा चलती है, अच्छी लगती है, पानी के पास जाके मजा आता है, क्योंकि ये किसी की हदों में नहीं आते। फिर उसके बाद देखिए, मुनकर के बाद जो अगली चीज इसमें हमने पढ़ी वो क्या है, बगी। बगी बगावत से, उर्दू में बोलते हैं बगी, बगावत, हद से भरना। हर वो सरकशी जब अपनी हद से गुजर कर दूसरे पे पहुंच जाए। मैं इसको एक इंग्लिश का टाइटल देती हूं, इंशाल्लाह बात समझ आएगी, क्या है, मिस यूज ऑफ पावर। आपके पास कुछ पावर थी, कोई अथॉरिटी थी, आपने मिस यूज किया। मतलब आप घर की बड़ी हैं, आप सास हैं, कुदरतन आपके हाथ में इख्तियार है। आने वाली लड़की अभी बेचारी नहीं है, वो ज्यादा आपके आगे नहीं बोलती। अब आप इस इख्तियार का मिस यूज करें कि इसने तो बोलना कोई नहीं, इसके आगे बोलो, लोगों में इसकी बुराइयां करो, इसको ताने दो, इसने नहीं बोलना, ये होगी बगी। इसी तरह आप देखिए, जिसको कहते हैं ना टू थ्रो योर वेट अराउंड, कुछ लोगों का हल के जिसको आप कहते हैं ना कि ठंडे दूध में फूके मारना, और कुछ लोग और भी होते हैं, और वो क्या करते हैं, इधर से उधर बेतुकी मारते रहते हैं। कुछ लोग इतने बेकार होते हैं, बेमकसद जिंदगी बसर करते हैं, उनकी जुबान से हर वक्त वो पत्थर गिजरते हैं। अब कहते हैं कि ये लफ्ज जो बोलते हैं ना, लफ्ज मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैही रक़ीबुन अतीद, तो लफ्ज का लफ्जी माना क्या होता है, पत्थर फेंकना। ये जो मैं और आप लफ्ज बोलते हैं ना अपनी जुबान से, ये हम दूसरों के कानों पे पत्थर मार रहे होते हैं। अच्छे होंगे तो खैर की बात होगी, बुरे होंगे तो बुरे होंगे। लेकिन फहाशी का लफ्ज जो गुजरा है ना, इसको थोड़ा सा देख लीजिए। फुहश कहते हैं खुली बुराई को, हद से बुरी बड़ी हुई बुराई। पुराने पाक में सूरत बनी इसराइल में था, ला तक्रबुल फवाहिश, ला तक्रबुल जिना, जिना के करीब ना जाओ। इसी तरह आता ला तक्रबुल फवाहिश इल्ला मा ज़ाहरा मिन्हा, फवाहिश के करीब ना जाओ। तो उमूमन देखिए फुहश वो काम है कि वो काम जो जरूरत के तहत बंद दरवाजों में होना चाहिए उसको खुलेआम कर देना। इसकी बहुत मुख्तलिफ किस्में हैं। हदीस में गदागरी को फुहश काम कहा गया, फहाशी कहा गया। ऐसी बुराई जिसका असर दूसरे पे भी पड़े। बस अगर आप तन्हाई में नमाज नहीं पढ़ते किसी को क्या लगे, लेकिन आप गंदे कपड़े पहन के बाहर आते हैं तो दूसरों को फर्क पड़ता है। ये फुहश है सरेआम, जैसे ट्रैश को ओपन करके खुलेआम दूसरों के सामने पेश कर देना, ये जो है ये फुहश बन जाती है ये चीज। और इसके साथ नुकसान क्या होता है कि फिर दूसरे लोग जो साफ रहना चाहते हैं वो भी नहीं रह पाते। गोया कि आप देख सकते हैं कि इस्लाम का मिजाज क्या है, क्लीन एंड प्योर सोसाइटी। आज हम मुसलमान अगर सिर्फ इन आयतों पर अमल कर रहे होते तो हमारी जिंदगी में कितनी खूबसूरती होती। अफसोस की बात है कि हम इन चीज़ों को पीछे डालकर ना सिर्फ ये है कि दूसरों पर ज्यादती करते हैं बल्कि हम अपने ऊपर भी करते हैं। तो अगर आज हम इन सब चीज़ों को अपनी ज़िंदगी में लें, बाकियों को भूल जाएं, आप सबको भूल जाएं, मैं और आप, क्योंकि हम कुरान पढ़ रहे हैं, अगर मैं इस दर्जे पे जीना चाहूंगी ना, अल्लाह की ज़ात खुद ब खुद दूसरों के दिल में मेरे लिए नरमी डाल देगा। अपने ख़ानदान की किसी भी पसंदीदा शख्सियत को सोचें, जानने वालों में, मिलने वालों में, आप देखेंगे उनमें ये तीन चीज़ें हैं और तीन नहीं होंगी। पहली तीन होंगी और आखिरी तीन नहीं होंगी। इंसान अपने किरदार से पहचाना जाता है। कहते हैं शक्ल कितनी ही खूबसूरत क्यों ना हो, उसका असर बड़ा वक्ती होता है। अगर ये चीज़ें हमारी तरबियत में आ जाएं और हमारी अपनी तरबियत ऐसी हुई होती तो आप देख सकते हैं कि हमारे माशरे कितने खूबसूरत हैं। आपको याद है गज़वा यरमूक का एक वाक्य आपको सुनाया था कि एक पानी का प्याला कितने लोगों में घूमता रहा, तुम पी लो तुम पी लो। वो पीने लगा तो उधर से चीखने की आवाज़ आई, उधर से उसकी चीखों की आवाज़, और होते हुए वो प्याला फिर पहले के पास आ गया, किसी ने नहीं पिया। कैन यू बिलीव, ये कैसी सोसाइटी थी? ये मुहाजिर और अंसार कौन थे, अदले बदले पे थे या एहसान पे थे? वो सोसाइटी के जहाँ रात के अंधेरे में मरसद को एक औरत बुलाती है, जिना की दावत देती है, और मरसद कहते हैं कि मैं तुम्हारी बात नहीं सुन सकता क्योंकि तुम गैर औरत हो, यहाँ से चली जाओ। ये फुहश है कि बग़ी है कि मुनकर है? आज इस्लाम अगर आम हो जाए तो हमें अपने बच्चों की ज़्यादा फिक्र नहीं होगी, हमें अपने मर्दों की फिक्र नहीं लग जाएगी कि वो इधर उधर गए हैं, पता नहीं उनका क्या मामला हो रहा है। वजह क्या है कि हम अपने इर्द गिर्द की गंदगी को देख रहे हैं। आज आप सोच सकते हैं कि मुझे ऐसे लगता है कि मुसलमानों का हाल तो यह है कि हमारे पास एक खजाना बंद है, बस हमने उस पटारे को खोला ही नहीं, और उसकी सजा सिर्फ आज हम मुसलमान नहीं भुगत रहे, गैर भी भुगत रहे। अल्लाह के नबी और सहाबा का दौर क्या था कि जब वो मुख्तलिफ जगह से गुजरते थे तो उस वक्त वहां उनके चक्कर लगाने से, वहां से गुजर जाने से इस्लाम आ जाता था। अब ये छह चीजों के साथ अगली आयत 91 से लेकर 95 तक एक ही टॉपिक है, और ये मैं सोचती हूँ सबसे ऊपर है। ये सबको इकट्ठा करके फिर अब खुलासे के तौर पे सारी बात आपके साथ कर दूंगी। अभी तक हमने क्या सीखा आप दोहराएं? सबसे पहली चीज क्या करो, अदल करो। दूसरी चीज एहसान। तीसरी रिश्तेदारों को दो, यानी देने का मामला है। किन तीन चीजों से इस्लाम ने रोका? फहाशी, मुनकर और बगी से। ठीक है, अब इसमें सातवीं चीज ऐड कर लीजिए आयत 91 से, वाउफू बिअहदिल्लाह, और अल्लाह के अहद को पूरा करो। कब? इजा आहदतुम, जब तुम अहद कर लो। ये कौन सा अहद होगा? ला इलाहा इल्लल्लाह। बस तो कहते हैं बनी इसराइल के कहा गया है कि अल्लाह के नबी को मान जाओ, वो तो वक्ती बातें हैं, लेकिन यहाँ हम उम्मत मुस्लिमा को जो मैसेज दिया जा रहा है कि जब ला इलाहा इल्लल्लाह कहते हो तो फिर उसको निभाओ। अल्लाह के साथ अहद करना ये कोई छोटी बात नहीं। और यकीन कीजिए ये जो आयतें पढ़ने लगे हैं इनको कुरान की मुश्किलात कहते हैं। मुश्किल आयतों में से एक है, इतनी मुख्तलिफ इनकी तफसीरें आती हैं, लेकिन हम इसमें से वो बात ज़्यादा लेंगे कि जो हम मुसलमानों के लिए, बात कहते हैं अहले किताब में बनी इसराइल, अहले किताब से खिताब है। बात कहते हैं कि मक्की दौर के आखिर में नाजिल हो रही है तो मक्का वालों से कहा जा रहा है, بعض کہا جا رہا ہے کہ مدینہ میں جو لوگ تھے اب ان کو کہا جا رہا ہے کہ تم اللہ کے نبی کو مدینہ میں بلا تو رہے ہو لیکن دیکھ لو کہ ایسا نہ ہو کہ ان کی تم مدد نہ پوری کر سکو اور اسلام پیچھے ہو، لیکن ہم سب تو اس کو اپنے وعدے پہ لیتے ہیں لا الہ الا اللہ پہ، کہ جب تم اللہ سے وعدے کرو تو پورے کرو۔ سورۃ بقرہ آیت 63 میں بھی ہم بات کر چکے بنی اسرائیل پہ، وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ، جب ہم نے تم سے پختہ وعدہ لیا، کمٹمنٹ نبھاؤ، جب تم کوئی بات اللہ سے یا بندوں سے کہہ دو تو پھر اس کو نبھانے کے لیے سر تن دن کی بازی لگا دو۔ کیا نہ کرو؟ وَلَا تَنْقُضُوا الْأَيْمَانَ بَعْدَ تَوْكِيدِهَا، اور اپنی قسموں کو مضبوط کرنے کے بعد توڑو نہیں۔ یہ جو لفظ ہے نا ایمان تو سمجھ آ گیا، تنقصو میں بھی نقص ہے، یہ لفظ توقید ذرا سا آپ کو نیا لگے گا، وَقَدَ سے ہے، واو کا ابدال، پختہ کرنا، مضبوط کرنا، یعنی اپنی قسموں کو پورا کرنے کے بعد، مضبوط باندھنے کے بعد توڑو نہیں۔ وَقَدْ جَعَلْتُمُ اللَّهَ عَلَيْكُمْ كَفِيلًا، جب کہ تم اللہ کو اپنے اوپر گواہ ٹھہرا چکے ہو، اِنَّ اللَّهَ يَعْلَمُ مَا تَفْعَلُونَ، بے شک اللہ تعالیٰ جانتا ہے جو تم کرتے ہو۔ اس ایک میں خلاصہ کیا ہے کہ جب اللہ کے نام پر کوئی عہد باندھو تو اس کو توڑو نہیں۔ یہ جو لفظ ہے نا لا تنقضوا، تو نقدہ کہتے ہیں بل کھولنا، انگلش میں آپ اس کو کہیں گے انوائنڈ کرنا۔ چٹیا کرتے ہیں تو ہم بل باندھتے ہیں نا، تو جب چٹیا کھولتے ہیں تو کیا ہوتا ہے، اس کیفیت کو نقد کہتے ہیں، چٹیا کھولنا، عہد توڑنا۔ اور ایمان یمین کی جمع، توقید کلس ویکاد سے ہے، اور ویکاد کہتے ہیں وہ رسی جس سے گائے کو دودھ نکالتے وقت باندھتے ہیں، یعنی بعض دفعہ گائے جو ہے وہ ذرا مستی کرتی ہے تو اس کو ایک رسی سے باندھ دیتے ہیں کہ یہ ہلے نا، اس لفظ کو ویکاد کہتے ہیں۔ اسی سے آپ دیکھیں کہ یہ لفظ کتنا اہم ہے کہ تم وعدے کر کے نبھاؤ۔ ہر چیز تو کمٹمنٹ ہوتی ہے، اللہ سے بھی اور بندوں سے بھی، ہم جب اس کو پیچھے کر دیتے ہیں نا تو بات بدل جاتی ہے، ہم اس کا حق ادا نہیں کر پاتے، اور نقصان کیا ہوتا ہے کہ ہم اس کے بعد اس کو دوسرے رنگ میں لے چکے ہوتے ہیں۔ تو پہلی بات تو اس سے سمپل سی سمجھ لیجیے کہ قسم کھائی ہے تو اس کو پورا کرو، اور اگر قسم توڑنے میں فائدہ دکھے تو پھر اس کا کفارہ دو۔ یہ اللہ کے نبی کی عمل کی بات ہے۔ اگلی آیت سے بات اور سمجھ آئے گی، اس لیے اس مضمون کو پورا کر کے اینڈ پہ خلاصہ کریں گے۔ آیت 92، ولا تکون کلتی، اور مت ہو جاؤ اس عورت کی طرح، نقدت غزلہا، جس نے توڑ ڈالا اپنا سوت۔ نقدت تو وہی لفظ ہے جو پیچھے گزرا ہے، غزلہا جو ہے نا غزلہ سے ہے، یہ اردو کی غزل نہیں ہے، عربی کی غزل ہے۔ غزلہ کہتے ہیں کاتا ہوا سوت۔ آپ کو یاد ہے کہ پہلے دور میں چرخے ہوتے تھے، تصویروں میں دیکھے ہوں گے، پھر یہ جو روئیں کاٹن نکلتی ہے نا اس کو اس میں ڈال کے تو دھاگے بناتے تھے۔ بڑی محنت کا کام ہوتا ہے چرخہ کاٹنا، ہمارے کلچر میں بڑا ایک مشکل اور محنت والا سمبل بھی بنتا ہے۔ اب امیجن کریے ایک عورت ہے، بعض کہتے ہیں حقیقت میں ایسی ایک عورت تھی مکہ میں، اس کا دماغ تھوڑا گھما ہوا تھا، سارا دن بیٹھ کے چرخہ کاٹتی، وہ کاٹن سیڈ میں سے بیج الگ ہوتے ہیں، پھر اس کے ریشے بنتے، پھر دھاگے بنتے، تو شام کو پھر بیٹھ کے سارے کاٹے ہوئے دھاگے کاٹ دیتی۔ کیا کیا اس نے؟ اپنی محنت پہ پانی ڈال دیا۔ یقین کریں یہ کانپتے دل سے سننے والا مضمون ہے کہ اپنی محنت کی کمائیوں کو ضائع نہ کر دو۔ بعض دفعہ ہم شروع میں دین کے نام پہ کام کر رہے ہوتے ہیں، اللہ ہمیں نمازی بنا دیتا ہے، تہجد گزار بنا دیتا ہے، ہم اپنی جوانی میں بہت عبادت گزار ہوتے ہیں، لیکن زندگی بڑھتی ہے، سب محنتوں پہ پانی ڈال دیتے ہیں۔ کہ تم ایسی عورت میں نہ ہو جاؤ کہ جو اپنے کاتے ہوئے سود کو خود ہی کیا کر دے، من بعد قوت انکاسا، ٹکڑے ٹکڑے کر دیا اس کو مضبوطی سے کاٹنے کے بعد۔ انکاسن کا لفظ نکسن کی جمع ہے، سوت کا وہ ٹکڑا جسے دوبارہ جوڑنے کے لیے کاٹا جائے۔ کبھی آپ نے دیکھا کسی کو اس چرخہ کاٹتے ہوئے، تھوڑا سا سرا وہ باہر ہاتھ میں رکھ کے پھر اس سے دوبارہ اگلی ڈوری شروع کرتے ہیں، اس کو نکسن کہتے ہیں۔ قرآن کے لفظ بھی آپ دیکھیں، کہتے کہ ریتا بنت عمر نام کی ایک عورت تھی مکہ میں، وہ ایسا کرتی تھی، اور ایسا ہی عموماً کب لوگ کرتے ہیں جب ڈپریشن میں ہوتے ہیں، اپنے گلاس توڑ دیے، برتن توڑ دیے، کپڑے پھاڑ دیے، تو اللہ کہتا ہے اپنی چیزیں بنا کے نہ توڑا کرو۔ بعض دفعہ اللہ نیکیوں کے کام کراتا ہے لوگوں سے، پھر ذرا سا اختلاف ہوتا ہے کسی کا دوسرے سے، اور اس اختلاف میں پڑ کے سب اپنے کیے ہوئے کام پہ پانی ڈال دیتے ہیں، جو صدقہ جاریہ کے نقطے ہوتے ہیں ان سب کو ضائع کر دیتے ہیں۔ اللہ تعالیٰ یہاں مکہ والوں کو کہتے ہیں، دیکھو کب سے تم نبی صلی اللہ علیہ وسلم کے آنے کے منتظر تھے، دھمکاتے تھے کہ نبی صلی اللہ علیہ وسلم آ جائیں گے، یہ کریں گے، وہ کریں گے، مدینہ کے یہود کی عادت تھی. اب وہ آ گئے تو اب تم کیا کر رہے ہو؟ دشمنوں کے ساتھ مل کے اسی نبی کو ختم کرنا چاہتے ہو؟ یعنی اصل میں یہاں دیکھا جائے تو مدینہ کے یہود پہ چوٹ ہے کہ تم خود تو کہہ رہے تھے کہ کوئی آئے جس کے ساتھ مل کر ہم ان مکہ والوں کو ختم کریں اور ان کے کفر کو ختم کریں، اور آج تم اس کے ساتھ مل کر اس نبی کے راستے بند بناتے ہو. حالانکہ تمہیں کرنا کیا چاہیے تھا؟ اس کے ساتھ مل کر تم اپنا راستہ سیدھا کرتے. کرتے کیا ہو؟ تتخذون ایمانکم دخلا بینکم، تم اپنی قسموں کا اپنے مابین دخل دینے کا ذریعہ بناتے ہو. کیا؟ ان تکونا، یہ ان سے بریکٹ لگا لے، مشکل ترجمہ ہے، اگر آپ کی توجہ ادھر سے ادھر ہوگی تو آپ نہیں سمجھ سکیں گے. تتخذون ایمانکم دخلا بینکم، بس ادھر کوما لگا لیں، تم اپنی قسموں کو اپنے مابین دخل دینے کا ذریعہ بناتے ہو. یعنی جھوٹی قسمیں کھاتے ہو، کوئی معاملہ دونوں کے بیچ میں آتا ہے تو اس میں تھوڑی سی قسم کھا لیتے ہو. کیوں؟ ان تکون امتن ہی اربع من امتن، تاکہ نہ ہو جائے ایک قوم بڑھی ہوئی دوسری قوم سے. کیا مطلب ہے اس کا؟ کہ تم نے تو اس معاملے کو گویا کے دو قوموں کے جھگڑے کا ایک نام دیا ہے. تمہیں پتہ یہ وہی نبی ہے جس کی بشارت ہماری کتابوں میں تھی. تم آپس میں عہد و پیمان کرتے تھے، قسمیں کھاتے تھے، لیکن آج تمہیں اس نبی سے ایسی ضد ہو گئی کہ ہٹ درمی کی وجہ سے عصبیت کا شکار ہو گئے ہو کہ یہ بنی اسماعیل میں کیوں آ گیا، تو تم تو خود اپنے پچھلے کاموں کو ضائع کر رہے ہو. کیا اللہ کے نبی صلی اللہ علیہ وسلم بنی اسرائیل سے نہیں آ سکتے تھے؟ کوئی اتنا بڑا جھگڑا تو نہیں ہے؟ جہاں باقی سارے ادھر سے آئے تھے، یہ بھی آتے، وہ بھی ابراہیم کا بچہ، یہ بھی، لیکن اللہ کہتے ہیں کہ انما یبلوکم اللہ بہ، اے مدینہ کے یہود، یہ تمہاری آزمائش ہے، اللہ نے تمہیں اس نبی کے ذریعے آزمایا. دیکھیے، آپ کو شاید مشکل لگے گا، میں آپ کو سمپل کرنے کے لیے سمجھاتی ہوں کہ کہیں کوئی دین کا کام کرنے والا شخص ہے، تھوڑی تھوڑی کوششیں کرتا ہے. جیسے مثال ہے، ہم یہاں کوئی دین کا کام شروع کریں، ہمارے ریسورسز تھوڑے ہیں، ہم کوشش کریں کام میں کچھ ہو جائے ہو جائے، ہمارے ریسورسز ہی نہیں جتنے ہم ٹوٹا پھوٹا کام کر رہے ہیں. ہم دن رات دعا کریں اللہ کسی کو شہر میں بھیج کہ کوئی اس کام کے اندر ہمارا مددگار ہو، اس کا بھی یہی مشن ہو، تھیم ہو، تو ہم اس کے ساتھ مل کے زیادہ دور تک کام کریں. مثال دیتی ہوں، اب اللہ ایسے حالات بنا دے، کوئی اللہ کسی اسکالر کو بھیج دے، کسی دیندار کو بھیج دے، کوئی اللہ والا آ جائے. اب ہمیں کیا چاہیے؟ کہ جب ہم دعائیں مانگ رہے تھے تو ہم اس کے ساتھ ملیں اور دین کو پھیلائیں، ہم اسی کو جھگڑا بنا لیں. اوہ اچھا، یہ ہم نے تو سوچا تھا کہ یہ ہمارے ہی نام سے آتا تو بات تھی، یہ ہمارے کنبے کا ہوتا، ہماری برادری کا ہوتا، اور ہم بجائے اس کے کہ اس کے ساتھ مل کے ہم معاشرے کو خیر دیں، ہم اسی کے ساتھ کھٹ پٹ شروع کر دیں. یہ مطلب ہے تھا. انما یبلوکم اللہ بھی، جب کہیں کوئی دین کا کام ہوتا ہے تو پچھلے دینداروں کی بہت بڑی آزمائش ہوتی ہے، اور اس میں پھر لوگ چھٹ جاتے ہیں. کون اللہ کے لیے آگے بڑھتا ہے، کس کو اپنی اسلام مطلوب ہے، کون اور سیکھنا چاہتا ہے، کون دین کو پھیلانا چاہتا ہے، اور کون اپنے نام، اپنی جماعت اور اپنے فرقے کو بڑا کرنا چاہتا ہے. مدینہ والے اس میں ناکام ہو گئے. یہود مدینہ نے اللہ کے نبی سے فائدہ لینے کی بجائے ان کو پیچھے کر دیا. تو اللہ کہتے ہیں کوئی بات نہیں، تمہارا بگڑا، نبی کا تو کچھ نہیں بگڑا. ولا یبینن لکم یوم القیامت ما کنتم فیہ تختلفون، اور وہ ضرور ظاہر کرے گا تم پر قیامت کے دن وہ سب کچھ جن میں تم اختلاف کر رہے ہو. یعنی دنیا میں یہ فیصلہ نہیں اب ہونے کا، یہ آخرت میں ہوگا. مدینہ والوں نے نہیں مانا، اللہ کے نبی کا کیا بگڑا، نقصان ان کا اپنا ہو گیا. اب جب یہ بات ہم سنتے ہیں تو ہمارے ذہنوں میں بہت سارے کوشچن اٹھتے ہیں کہ کیا تھا، اتنی بڑی بات تو نہیں تھی کہ مدینہ کے یہود جو ہیں وہ اللہ کے نبی کو مان جاتے، اور اتنے مشکل حالات ہی نہ ہوتے جب مکہ سے مدینہ آ کے پیش ہوئے. تو اس کا جواب اللہ تعالیٰ اب اگلی آیت میں ہمیں دے رہا ہے کہ وَلَوْ شَاءَ اللَّهُ لَجَعَلَكُمْ أُمَّةً وَاحِدَةً، اور اگر اللہ چاہتا تو تمہیں ایک ہی امت بنا دیتا. یعنی سب جھگڑے ختم، یہودی، نصرانی، عیسائی، مسلمان، کافر، مکہ، مدینہ والے، ساری دنیا ایک ہو جاتی. ہو سکتا تھا نا؟ ایک امت ہوتی، نسلوں قوموں کی تفریق ہی نہ ہوتی، اور نہ ایک امت کو الگ کر کے دوسری امت کو آگے کرنے کی ضرورت پڑتی. جیسے اللہ نے بخت نصر کے ہاتھوں ان کی بربادی کی، پھر حضرت عزیر کی دعوت پہ توبہ کر کے یہ واپس اپنے آپ کو ابھارتے ہیں. اللہ تعالیٰ یہ سب کچھ نہ کرتا، لیکن اللہ ایسا کیوں نہیں کرتا؟ ولاکن یضل من یشاء ویہدی من یشاء، لیکن وہ گمراہ کرتا ہے جسے چاہتا ہے اور ہدایت دیتا ہے جسے چاہتا ہے. اس کا ایک اور ترجمہ بھی ہے کہ وہ گمراہ کرتا ہے اسے جو گمراہی چاہتا ہے. جو خود بھٹکنا چاہتا ہے اللہ اس کو بھٹکا دیتا ہے، اور ہدایت دیتا ہے اسے جو ہدایت چاہتا ہے. لیکن آخرت کا معاملہ کیا کہ والا تس الما کن تم دام الون, اور تم سے ضرور پوچھا جائے گا اس بارے میں جو تم عمل کرتے تھے. یعنی اس وقت تم بہت بڑے امتحان سے دو چار ہو, واضح نشانیاں موجود ہیں, تمہیں پتہ یہ نبی سچا ہے, اس کے پاس جو کتاب ہے وہ سچی ہے, لیکن تم اس کے باوجود اس کو جھٹلا رہے ہو, تو کل قیامت کے دن تم سے ضرور پوچھا جائے گا. اگر آپ اس مضمون کو سنتے ہیں سورہ بقرہ کی آیت نمبر 41 اور 42 ذہن میں رکھیں نا, کہ یا بنی اسرائیل اذکروا نعمتی اللتی انعمت علیکم واوفوا بعہدی اوفی بعہدکم وایا فرحبون سے لے کے وان تم تعلمون, تو بات بالکل کلیئر سمجھ آ جائے گی. بات وہی ہے جو پہلے ہم کر چکے ہیں کہ بنی اسرائیل پہ اللہ نے احسانات کیے تھے, نعمتیں دی تھی, ان کو کہا تھا کہ آخری نبی آئے گا, تم اس کے ساتھ مل کے ساتھ دینا, اس کا اسلام مضبوط ہوگا. لیکن یہ سگے سوتیلے اور اپنی ذات برادری کے نام پہ پڑ گئے, اور انہوں نے اللہ کے نبی کا ساتھ دینے کی بجائے دشمنی کر لی. تو یہاں گویا کہ اوفو بعہد اللہ سے وہی بات ہے جو کہ سورہ بقرہ کی آیت میں کہا, تم ایسا نہ کرو, کیونکہ آیت 94 ولا تتخذ ایمانکم دخلا بینکم, اور مت بناؤ اپنی قسموں کو اپنے درمیان دھوکے کا ذریعہ. کیا کہ فتزل قدم بعد ثبوتها, کہ پھسل جائے کوئی قدم پختگی کے بعد. مطلب کیا اس کا؟ مشکل بات ہے کہ دیکھو تم نبی کو پہچان چکے ہو. سورہ بقرہ آیت 142 میں بھی ہم پڑھ چکے کہ یعرفونہ کما یعرفون ابناءہم, کہ یہ اس کو پہچانتے ہیں جیسے اپنے بیٹوں کو پہچانتے ہیں. اب پہچاننے کے بعد اگر تم پھسلو گے تو یاد رکھو سیدھے جہنم میں گرو گے, جیسے سورہ توبہ 109 میں ہم نے پڑھا فنہار بھی فی ناری جہنم, کہ وہ جو مسجد زرار تھی اس کی مثال کیا تھی کہ گویا کہ کوئی جہنم کی وادی میں گرنے ہی والی عمارت ہو. وتذوقوا سوء بما صددتم عن سبیل اللہ, اور تمہیں عذاب کا مزہ چکھنا پڑے بس اب اس کے کہ تم نے لوگوں کو اللہ کے راستے سے روکا. روکا تھا مدینہ کے یہود نے لوگوں کو اللہ کے راستے سے؟ روکا تھا. ان کا ہی ذکر کر رہا ہے کہ تم تو رکے, تم دوسروں کو بھی نہیں ادھر جانے دیتے. ولکم عذاب عظیم, تمہارے لیے بہت بڑا عذاب ہے. ہونا کیا چاہیے, تو سب سے پہلے گواہی دیتے کہ ہاں محمد صلی اللہ علیہ وسلم سچے ہیں, یہ کتاب ٹھیک ہے, مان جاؤ. لیکن سورہ بقرہ آیت 41 میں ہم پڑھ چکے ولا تکونوا اول کافرین بھی, کہ تم اس کے پہلے انکاری تو نہ بن جاؤ. گواہیوں کو چھپا رہے ہو, اللہ کے نبی کی آمد کو چھپایا تھا انہوں نے. سورہ بقرہ آیت 140 میں آتا ہے ومن اسلم ممن کتم شہادت عند اللہ, اس سے بڑا ظالم کون ہے جو گواہی کو چھپائے جو اللہ کے پاس سے آئی. کرتے کیوں تھے؟ دنیاوی فوائد. اب آخری جملہ اس آیتوں کا کہ مدینہ کے یہود نے اللہ کے نبی کو پھر کیوں نہیں مانا؟ وہ بھی دیندار, یہ بھی دیندار, وہ بھی اسلام کا نام لیتے, یہ بھی اسلام کا نام لیتے, وہ بھی اللہ کی طرف بلاتے, یہ بھی اللہ کی طرف. کیونکہ کچھ مفادات تھے, اور ہر دیندار کے کچھ مفادات ہوتے ہیں, چاہے وہ عزت اور عہدے کے نام پہ ہو. کیونکہ اگر یہود اللہ کے نبی کے اندر اپنے آپ کو دیتے تو سارے لیڈرز کہاں جاتے جن کو اس معاشرے میں بڑی عزت تھی؟ دیکھیں جو تھوڑے سے بھی ہوں گے, چھوٹا بل بھی ہے, تو وہ بھی کچھ نہ کچھ تو لائٹ رکھتا ہے نا. تو اللہ تعالیٰ نے کہا وَلَا تَشْتَرُوا بِعَهْدِ اللَّهِ ثَمَنًا قَلِيلًا, اور اللہ کی صحت کو حقیر سی قیمت کے بس فروخت نہ کرو. کیونکہ انما عند اللہ هو خیر لکم ان کنتم تعلمون, یقیناً جو کچھ اللہ کے پاس ہے وہ بہت بہتر ہے اگر تم علم رکھتے ہو. تو ساری بات کا خلاصہ کہ دین کے فتنوں سے بچو. جب اللہ تمہیں دین کا کام کرنے کا موقع دے, یاد رکھو تمہاری یہ ساری کمائیاں تمہارے ہاتھ میں پکڑا دی جائیں گی, جیسے ایک عورت چرخہ کاتا اور اس کو بعد میں ضائع کر دیا. تو میں اور آپ اپنی کسی نیکی پہ بڑے نہ ہوں, خدا نہ خواستہ کسی دوسرے دیندار کے ساتھ ہمارا معاملہ ایسا پڑ جائے, یا ہم عام لوگوں کے ساتھ جو معاملہ پڑیں گے تو اس کے اندر خرابی ہو, تو اللہ کے ہاں پھر اس چیز کی کوئی ویلیو نہیں ہے. ابھی خلاصہ ہوا ہے, انشاءاللہ کل شروع میں 90 سے لے کے اینڈ والی آیتوں کو آپ کے سامنے دہرا دوں گی خلاصے کی صورت میں. دعا کیجئے کہ اللہ تعالی ہمیں ضائع ہونے والی نیکیوں سے بچائے. بہت زیادہ ڈرنے کی بات ہے. دیکھیے کھانا نہیں پکایا, فکر ہی کوئی نہیں, پکا کھانا جل جائے تو دکھ ہوگا نا, پکی ہوئی ہنڈیا گر جائے, دودھ گر جائے, دکھ ہوگا نا. تو فکر اس کو نہیں ہے جو نیکیاں نہیں کر رہا, فکر آپ کو کرنی چاہیے جو اب 14 پارے کرنے والے ہیں کہ میری یہ نیکیاں نہ ضائع ہو جائیں. تو اللہ بڑا غیور ہے, چھوٹی چھوٹی باتوں پہ بولا ہماری وہ نیکیاں جو اس کے لیے نہیں ہوتی ان کو ضائع کر دیتا ہے. انشاءاللہ تعالی تھوڑی سی بات اس پہ نیکسٹ کلاس میں کریں گے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرك واتوب اليك ربنا تقبل منا انك انت السميع العليم وتوب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه وصحابه اجمعين برحمتك يا ارحم الراحمين السلام عليكم ورحمه الله وبركاته
إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون وأوفوا بعهد الله إذا عاهدتم ولا تنقضوا الأيمان بعد توكيدها وقد جعلتم الله عليكم كفيلا إن الله يعلم ما تفعلون ولا تكونوا كالتي نقضت غزلها من بعد قوة أنكاثا تتخذون أيمانكم دخلا بينكم أن تكون أمة هي أربى من أمة إنما يبلوكم الله به وليبينن لكم يوم القيامة ما كنتم فيه تختلفون ولو شاء الله لجعلكم أمة واحدة ولكن يضل من يشاء ويهدي من يشاء ولتسألن عما كنتم تعملون ولا تتخذوا أيمانكم دخلا بينكم فتزل قدم بعد ثبوتها وتذوقوا السوء بما صددتم عن سبيل الله ولكم عذاب عظيم ولا تشتروا بعهد الله ثمنا قليلا إنما عند الله هو خير لكم إن كنتم تعلمون